नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म सन्तोष रेग्मी। आज 2079 साल भदौ 18 गते शनिबार, भाद्र शुक्ल सप्तमी, नेपाल सम्वत 1142, तदनुसार सेप्टेम्बर 3 सन् 2022। राजधानीबाट आज प्रकाशित पत्र पत्रिकाहरूले विभिन्न विषयलाई प्रमुखता दिएका छन्। ती पत्रिकाहरूले दिएका विषयहरू फरक फरक छन्। गोर्खापत्रले नागरिकता विधेयकको समाचारलाई प्रमुखता दिएको छ। प्रमाणीकरण नै अन्तिम विकल्प हो अब, किनभने यो दुवै सदनबाट पारित भएको छ भनेर उसले लेखेको छ। त्यसै गरी यो कक्षा 12 को नतिजा हिजो प्रकाशन भएको छ, 48% मात्रै उत्तीर्ण भएका छन्। गोर्खापत्रले प्रमुख समाचारका रूपमा छापेको छ। त्यसै गरी आजको कान्तिपुरले कक्षा 12 को परीक्षाको नतिजालाई प्रमुखता दिएको छ। उसले 52% विद्यार्थी उच्च शिक्षा पढ्न अस्वीकृत भन्ने शीर्षकमा समाचार छापेको छ। कक्षा 12 को नतिजा चरम निराशाजनक देखिएको, आधा भन्दा बढ़ी विद्यार्थीले ग्रेड नै नपाएको, 4 जीपीए ल्याउने शून्य रहेको, अंग्रेजी, सामाजिक, नेपाली, लेखा, अर्थशास्त्र, त्यसै गरी व्यापार, शिक्षा र शिक्षा सबैभन्दा बढ़ी कमजोर क्षेत्र रहेको कान्तिपुरले छापेको छ। त्यस्तै आजको नागरिकले नागरिकता विधेयककै विषय समाचार बनाएको छ भने आगामी निर्वाचनका विषयमा पनि एउटा टिप्पणीलाई प्रमुखता दिएको छ। वरिष्ठ चिनिया नेता नेपाल आउँदै भन्ने प्रसंगलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ। त्यसै गरी राजधानीले तिब्बती शरणार्थीका अन्तहीन पीड़ा छ नेपालमा रहेका तिब्बती शरणार्थीको भनेर छापेको छ। कान्तिपुरले मीडिया काउन्सिलको विषय छापेको छ र मीडियासँग प्रेससँग सम्बन्धित विधेयकका बारेमा समाचार लेखेको छ। काउन्सिलमा कार्यकर्ता राखेर मीडिया नियन्त्रण गर्न विधेयक शीर्षकको, त्यसै गरी विमानस्थलको भीआईपी कक्षबाटै अभियुक्तलाई भगाइएको प्रसंग आजको पत्रिकाहरूले छापेका छन्। अन्नपूर्ण पोस्टले गाउँमा कृषि क्रान्ति शीर्षकमा प्रमुख समाचार बनाएको छ। नयाँ पत्रिकाले विमानस्थलको भीआईपी कक्ष दुरूपयोग गरेर मुस्लिम आयोगका अध्यक्षले अभियुक्त भगाएको भनेर छापेको छ। आज छापिएका पत्रिकाहरूका समाचार मध्ये सबैभन्दा पहिला हामी कान्तिपुरमा छापिएको समाचार लिऊ। 52% विद्यार्थी उच्च शिक्षामा पढ्न अस्वीकृत भएका छन्। हिजो कक्षा 12 को नतिजा आएको छ। नतिजा पछिको यो विश्लेषण सहितको समाचार कान्तिपुरले छापेको छ। विद्यालय तहको अन्तिम परीक्षा कक्षा 12 को नतिजामा 52% अर्थात 188,410 जना विद्यार्थी नन ग्रेडिङ अथवा माथि पढ्न अस्वीकृत भएका छन्। उनीहरू उच्च शिक्षा पढ्नका लागि अस्वीकृत भएका हुन्। तीमध्ये दुई विषयमा मात्रै नन ग्रेडिङमा परेका 130,878 अर्थात 36% विद्यार्थीले भने असोज 30 र 31 गते हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुने अवसर पाउनेछन्। उक्त परीक्षामा दुवै विषयमा कम्तीमा 1.6 जीपीए ल्याए उनीहरूलाई उच्च शिक्षा अध्ययनको ढोका खुल्नेछ। ग्रेड वृद्धि परीक्षामा सहभागी हुन अन्य विषयमा डी भन्दा माथिल्लो ग्रेड प्राप्त गरेको हुनुपर्नेछ। लेटर ग्रेडिङ पद्धति अनुसार प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तीमा 35% अंक प्राप्त नगरे एनजी उल्लेख गर्ने व्यवस्था रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले हिजो लेटर ग्रेडिङ पद्धति 2078 अनुसार कक्षा 12 को नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार 16% अर्थात 57,500 विद्यार्थीले भने अर्को वर्ष पुनः कक्षा 12 को सबै विषयको परीक्षा दिनुपर्ने भएको छ। यसअघि 2072 को लेटर ग्रेडिङ पद्धतिमा दुई भन्दा बढ़ी जुन जुन विषयमा न्यून ग्रेड प्राप्त गरेको हो त्यही विषयमा मात्रै 3 वर्षसम्म ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था थियो। यो वर्षदेखि पहिलो पटक लागू पद्धतिमा कुनै विषयमा राम्रो जीपीए प्राप्त गरेको नन ग्रेड विद्यार्थीले पनि पुनः सबै परीक्षा दिनुपर्ने बाध्यता छ भनेर कान्तिपुरले समाचार बनाएको छ। यसै विषयलाई अन्य पत्रिकाहरूले पनि समाचार बनाएका छन्। गोर्खापत्रले पनि प्रमुखताका साथ छापेको छ, खस्कियो 12 को नतिजा, 48% मात्रै उत्तीर्ण उसको शीर्षक हो यो। गोर्खापत्रले समाचारमा अगाडि भनेको छ, कक्षा 12 को परीक्षा दिएका मध्ये 57,610 जनाले यसै वर्ष स्नातक तहको अध्ययन गर्न नपाउने भएका छन्। उनीहरू ग्रेड वृद्धि सम्बन्धी परीक्षामा पनि सहभागी हुन पाउने छैनन्। राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको यस वर्षको कक्षा 12 को नतिजा अनुसार 188,421 जनाको नतिजा अस्वीकृत अर्थात नन ग्रेडमा परेको छ। यो अवर्गीकृत ग्रेड हो। गत मंगिरबाट लागू गरिएको लेटर ग्रेडिङ निर्देशिका 2078 नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएका तहमा न्यूनतम 35% नल्याउनेलाई अवर्गीकृतमा समावेश गर्ने व्यवस्था रहेको छ भनेर गोर्खापत्रले छापेको छ। छा। अब अर्को विषयतिर लागौं, नागरिकता विधेयक। नागरिकता विधेयकका विषयमा पनि आजका पत्रिकाहरूले फरक फरक शीर्षकमा समाचार छापेका छन्। नागरिकले नागरिकता विधेयक यथारूपमै राष्ट्रपति कहाँ जाँदै शीर्षकमा समाचार छापेको छ। अगाडि भनेको छ, राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसदमा फिर्ता पठाइएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि यथारूपमै पारित भएपछि अब त्यो राष्ट्रपति कहाँ जानेछ। राष्ट्रिय सभाको हिजोको बैठकले उक्त विधेयक बहुमतले यथारूपमै पारित गरेको छ। अब राष्ट्रिय सभाबाट पनि पारित भएर आएको विधेयक प्रतिनिधि सभाले राष्ट्रपति समक्ष पठाउनेछ। प्रतिनिधि सभामा उत्पत्ति भएको यो विधेयक राष्ट्रिय सभाले पारित भएको सन्देश पठाउनेछ। प्रतिनिधि सभाले सदनको बैठकमा राष्ट्रिय सभाको सन्देशको जानकारी गराएपछि सभामुखले प्रमाणित गरेर राष्ट्रपति समक्ष पठाउने बाटो खुल्नेछ। राष्ट्रपतिले पुनर्विचारका लागि 15 बुँदे सन्देशसहित फिर्ता गरेको यो विधेयक कुनै छलफल नगरी पारित भएपछि अब राष्ट्रपतिसँग प्रमाणीकरण गर्नुको विकल्प छैन। राष्ट्रपतिले उठाएका विषयमा छलफल नहुनुलाई गणतन्त्रको सर्वोच्च संस्थाको अपमानका रूपमा लिइएको भनी नागरिकले विश्लेषण गरेको छ। त्यसै गरी गोर्खापत्रले पनि सोही विषयलाई प्रमुख समाचार बनाएको छ। गोर्खापत्रले नागरिकता विधेयक प्रमाणीकरण नै अन्तिम विकल्प शीर्षकमा समाचार छापेको छ। नागरिकता विधेयक संघीय संसदका दुवै सदनबाट पुनः पारित भएको छ। राष्ट्रपतिद्वारा पुनर्विचारका लागि सन्देशसहित फिर्ता पठाइएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक संशोधन बिना दुवै सदनबाट पारित गरिएको हो। दुवै सदनबाट विधेयक पुनः पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता रहेको छ। गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रपतिबाट सन्देशसहित पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता संशोधन विधेयक 2079 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय सभाको बैठकले हिजो उक्त विधेयक बहुमतले पारित गरेको हो। आमाको नामबाट नागरिकता लिँदा गर्नुपर्ने सो घोषणा लगायतका केही व्यवस्था पुनर्विचारका लागि राष्ट्रपतिले गत साउन 29 गते विधेयक फिर्ता गर्नुभएको थियो। भदौ 2 गते प्रतिनिधि सभाले पूर्ववत अवस्थामा विधेयक पारित गरेको थियो। राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएपछि अब प्रमाणीकरण नै अन्तिम विकल्प हो, गोर्खापत्रले छापेको छ। पत्रिकाहरूले पनि आज नागरिकता विधेयकका विषयमा समाचार छापेका छन् र सबैले करिब करिब उस्तै उस्तै कुराहरू लेखेका छन् कि अब राष्ट्रपति कहाँ प्रमाणीकरण गर्ने नै अन्तिम विकल्प हो भनेर। नेपाल कृषि प्रधान मुलुक हो, यद्यपि नेपालमा अहिले खाद्यान्न लगायतका कृषिजन्य सामग्रीहरूको आयातको अवस्था हेर्ने हो भने डर लाग्दो छ। यद्यपि कतिपय ठाउँहरूमा अब क्रमशः कृषि क्रान्तिका कार्यहरू शुरू गरिएको छ भनेर आजको अन्नपूर्ण पोस्टले प्रमुख समाचार बनाएको छ। शीर्षक राखेको छ गाउँमा कृषि क्रान्ति भनेर। गुल्मीको पूर्वी गाउँपालिका रूरू छत्रकोटका बासिन्दालाई न फुर्सद छ न त यहाँ बाँझो जमिन नै भेटिन्छ किनकि यहाँ कृषि क्रान्ति चलिरहेको छ भनेर अन्नपूर्ण पोस्टले प्रमुख पृष्ठमा प्रमुख समाचारका रूपमा छापेको छ। तस्वीरसहित विभिन्न तस्वीरहरू छापिएका छन्, कृषि उत्पादनका तस्वीरहरू छापिएका छन्, कृषकका तस्वीर पनि अन्नपूर्ण पोस्टले छापेको छ र समाचार भने दोस्रो पृष्ठमा छापेको छ, निकै महत्व दिएर छापेको छ। एक पृष्ठभरि उक्त समाचार छापेको छ आजको अन्नपूर्ण पोस्टले। समाचारमा अगाडि भनेको छ, गुल्मी हुँगाका भुवन खराल स्नातक पढ्न बुटोल झरे, पढ़ाइसकेपछि विदेश जाने तयारीमा जुटे तर विदेशको प्रयास सफल भएन। गाउँमा जग्गा जमिन बाँझै थियो, खराल गाउँ फर्के तरकारी खेती शुरू गरे। शुरूमा 12 रोपनी जग्गामा खुर्सानी लगायतका तरकारी गरे, त्यसबाट राम्रै आमदानी भयो अनि उनी हौसिए। त्यसपछि निर्णय नै गरे, अब म विदेश जान्न, गाउँमै खेती गर्छु। 21 वर्षको उमेरमै व्यावसायिक खेती शुरू गरेका खराल गुल्मीकै ठूलो क्षेत्रमा खेती गर्ने मध्येका एकजना किसान हुन् भनेर अन्नपूर्ण पोस्टले छापेको छ। अगाडि भनिएको छ, युवा जो सोच र प्रविधिलाई आधुनिक खेती प्रणालीमा प्रयोग गरेका खरालले गाउँमै पैसा फलाएका छन्। आजभोलि खराल 540 रोपनीमा तरकारी खेती गर्दछन्। घर छेउकै 140 रोपनीमा मूला गोलभेडा काउली फलाएका छन्। गाउँको जमिन अपुग भएपछि पाल्पाको अर्गेलीमा 400 रोपनी जग्गा भाडामा लिएका छन्। त्यहाँ गोलभेडा र काउली खेती गरेका छन्। अहिले त गाउँमा भाडामा जग्गै पाइँदैन। खरालले भन्नुभयो, गाउँ नजिकै जमिन नपाएपछि मैले अर्गेलीमा खेती गरेको हुँ। उहाँको फर्ममा 15 मजदूरले रोजगारी पाएका छन्। तरकारी टिप्ने र रोप्ने बेला 30 मजदूर चाहिन्छन्। यो गुल्मीको कथा हो जहाँ कृषि क्रान्ति चलेको छ शीर्षकमा अन्नपूर्ण पोस्टले प्रमुख समाचार छापेको छ। अब केही राजनैतिक विषयतर्फ लागौं। राजनैतिक विषयमा आगामी मंगिर 4 गते हुने संसदीय तथा प्रदेश तहको निर्वाचनका विषय आजका कतिपय पत्रिकाहरूले समाचार बनाएका छन्। आजको नयाँ पत्रिकाले उपत्यकाबाट कुन कुन दलबाट को को सांसदका दावेदार छन् भनेर समाचार छापेको छ। विभिन्न पार्टीका तर्फका उम्मेद्वारहरू यी सम्भावित हुन सक्छन् भनेर नयाँ पत्रिकाले राजनीतिक ब्यूरो मार्फत उक्त समाचार छापेको छ। त्यसै गरी आजको नागरिकले प्रतिनिधि सभा निर्वाचन 2079 यादवलाई अवसरसँगै चुनौती भनेर यो जसपा अध्यक्ष उपेन्द्र यादवको विषयमा समाचार छापेको छ। नयाँ पत्रिकाले छापेको छ आगामी मंगिर 4 हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनैतिक दलहरूले काठमाडौँ उपत्यका 15 निर्वाचन क्षेत्रमा उम्मेद्वारको नाम सिफारिश गरेका छन्। दलहरूले 2074 निर्वाचनमा विजयी उम्मेद्वारहरूलाई पुनः सिफारिश पनि गरेका छन्। अघिल्लो पटक काठमाडौँ उपत्यका 15 क्षेत्रमध्ये एमाले काठमाडौँका 6, भक्तपुरका 1 र ललितपुरका 2 गरी 9 सीट जितेको थियो। त्यस्तै माओवादीले ललितपुरको क्षेत्र नम्बर 2 जितेको थियो भने कांग्रेसले काठमाडौँमा 4 क्षेत्र जितेको थियो। भक्तपुरको 1 क्षेत्रमा नेमकिपाले जितेको थियो। प्रतिनिधि सभाको चुनाव 2074 काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 1 नेपाली कांग्रेसका प्रकाशमान सिंह, 2 एमालेका माधव कुमार नेपाल, 3 एमालेकी कृष्ण राई, 4 कांग्रेसका गगन कुमार थापा, 5 एमालेका ईश्वर पोखरेल, त्यसै गरी 6 भीमसेन दास श्रेष्ठ, 7 रामवीर मानन्दन, निर्वाचन 8 जीवनराम श्रेष्ठ, 9 कृष्णगोपाल श्रेष्ठ र 10 राजेन्द्र कुमार केसी विजय भएको विषय आजको नयाँ पत्रिकाले छापेको छ। उसले कसको सीट सुरक्षित छ कसको छैन भनेर विश्लेषण पनि गरेको छ। त्यसै गरी नागरिकको समाचारमा मंगिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारका लागि जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवको नाम मध्य प्रदेशका विभिन्न 6 निर्वाचन क्षेत्रबाट सिफारिश भएको छ। जसपाको जनाधार बलियो मानिएका प्रदेश नम्बर 2 सिराहा र 12 2 क्षेत्र र धनुषा र 70 1 क्षेत्रबाट अध्यक्ष यादवको नाम सिफारिश भएको हो। उम्मेद्वारका लागि उहाँको नाम प्रदेश नम्बर 1 मोरङ जिल्लाबाट पनि सिफारिश भएको छ। उहाँलाई अवसर निकै देखिएको छ तर चुनौती पनि छ। जसपा कार्यकारिणी समितिका एकजना सदस्य भन्छन् उम्मेद्वार बन्न अध्यक्ष यादवको नाम धेरै जिल्लाबाट सिफारिश भएको छ तर उहाँ चुनाव लड्ने भनेको 70 2 नम्बर क्षेत्रबाटै हो। उहाँ 2074 सालको प्रतिनिधि सभा निर्वाचनमा पनि त्यहीबाट विजयी हुनुभएको थियो। नागरिकले प्रमुख समाचार बनाएको छ यादवलाई अवसरसँगै चुनौती शीर्षकमा। मीडिया काउन्सिल विधेयकका बारेमा पनि आजका सबैजसो पत्रिकाहरूले समाचार छापेका छन्। कसैले सकारात्मक ढंगले छापेका छन्, कसैले त्यसमा आलोचना पनि गरेका छन्। आजको कान्तिपुर सहितका कतिपय पत्रिकाहरूले त्यसका कमी कमजोरीलाई आलोचनाका रूपमा प्रस्तुत गरेका छन् भने गोर्खापत्रले यसको प्रक्रिया अगाडि बढ़ेको विषयलाई समाचार बनाएको छ। सबैभन्दा पहिला गोर्खापत्रतिर लागू। राष्ट्रिय सभाले पारित गरेको 2.5 नेपाल मीडिया काउन्सिल विधेयकले प्रतिनिधि सभाको प्रक्रियामा गति लिएको छ। 2076 माघ 23 गते माथिल्लो सभाले पारित गरेको विधेयकको सन्देश प्रतिनिधि सभामा 2076 फागुन 6 गते पेश भएको थियो। 2.5 विधेयक प्रतिनिधि सभामा अघि बढ़न सकेको थिएन। हिजो प्रतिनिधि सभाले विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रस्तावमा विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृत भएको हो। तत्कालीन मन्त्री गोकुल प्रसाद बासकोटाले 2076 वैशाख 27 गते विधेयक राष्ट्रिय सभाको सचिवालयमा दर्ता गराउनु भएको थियो। विधेयकका अन्तर्वस्तुमा विवाद भएपछि लामो समयसम्म प्रक्रिया अघि बढ़ेको थिएन भनेर गोर्खापत्रले छापेको छ। गोर्खापत्रले नै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हिजो बसेको प्रतिनिधि सभाको बैठकमा संचार माध्यमको नियामक निकायको भूमिकालाई व्यवस्थित बनाउन विधेयक ल्याइएको बताउनु भएको छ। विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रममा उहाँले संचार माध्यमलाई स्वच्छ र पारदर्शी बनाउन विधेयकले भूमिका खेल्ने बताउनुभयो। काउन्सिल स्वायत्त संस्थाका रूपमा रहने उहाँको भनाइ छ। पत्रकारिताको विकाससँगै पेशागत आचरणलाई मर्यादित बनाउन र नियामक निकाय प्रभावकारी बनाउन विधेयक ल्याइएको उहाँले बताउनुभयो। मन्त्रीको भनाइ गोर्खापत्रले छापेको छ। त्यसै गरी कान्तिपुरले पत्रकारितालाई स्वच्छ मर्यादित र उत्तरदायी बनाउन सहयोग गर्ने भन्दै प्रस्ताव गरिएको नेपाल मीडिया काउन्सिललाई स्वायत्त निकाय होइन दलका कार्यकर्ता भर्ती केन्द्र बनाउने गरी विधेयक अघि बढ़ाइएको भनेर आजको गोर्खापत्रले टिप्पणी गरेको छ। सर्वोच्चका न्यायाधीशहरूको योग्यता पुगेको व्यक्ति काउन्सिलको अध्यक्ष हुने व्यवस्था छ तर छनौट गर्ने अधिकार भने संचार मन्त्रालयका सचिव नेतृत्वको समितिलाई दिइएको छ भनेर कान्तिपुरले आलोचना गरेको छ। अन्य आजका पत्रिकाहरूले पनि त्यो विषयमा आलोचना गरेका छन्। तपाईं पत्र पत्रिकाको दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो एनटिटिभी, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि स्वागत छ। अब बाँकी प्रसंगहरू। नयाँ पत्रिकाले विमानस्थलको भीआईपी कक्ष दुरूपयोग गरेर मुस्लिम आयोगका अध्यक्षले अभियुक्त भगाए भन्ने शीर्षकमा समाचार छापेको छ। यो समाचारलाई अन्य पत्रिकाहरूले पनि फरक फरक ढंगले छापेका छन्। नयाँ पत्रिकाले भने संवैधानिक पदको दुरूपयोग गर्दै मुस्लिम आयोगका अध्यक्ष समी मिया अन्सारीले अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरूपयोग गरेर ठगी मुद्दाका फरार अभियुक्तलाई भगाउनु भएको छ। दुवैबाट नेपाल आएका अभियुक्त सुनसरीका रिजवान आलमलाई हिजो बिहान अन्सारीले योजनाबद्ध रूपमा भगाएको भनेर छापेको छ। हिजो फ्लाइ दुवैको विमानबाट नेपाल मुस्लिम आयोगको निमन्त्रणामा दुवैबाट केही भीआईपी आउँदै थिए। सोही विमानबाट काठमाडौँ ओर्लिएका रिजवानलाई अन्सारीले भीआईपीहरूकै समूहमा मिसाएर भीआईपी कक्षमा लगेका थिए। अध्यागमन कार्यालयले रिजवानको 06-3-2-4-1-2-2 नम्बरको पासपोर्ट चेक गर्दा उनी कालो सूचीमा रहेको खुलेपछि उपस्थित गराइदिन भीआईपी कक्षलाई भन्यो, तर पासपोर्टमा अराइबल छाप नलाग्दै अध्यक्ष अन्सारीले उनलाई आफ्नै गाड़ीमा हालेर विमानस्थलबाट भगाए। राति अबेरसम्म प्रहरीले रिजवानको खोजी गरे पनि पक्राउ गर्न सकेको छैन। उनको पासपोर्ट अध्यागमन कार्यालयमै छ। अध्यागमनको अराइबल छाप नलागी कोही पनि विमानस्थलबाट निस्कन नमिल्ने भए पनि उनी भीआईपीको संरक्षणमै भीआईपी कक्ष प्रयोग गरेर भाग्न सफल भए। अन्सारी भने विमानस्थलबाट आफूले गाड़ीमा राखेर होटलसम्म पुर्याइदिएको तर नभगाएको भनी प्रतिक्रिया दिनुहुन्छ। यो प्रतिक्रिया पनि नयाँ पत्रिकाले छापेको छ। पाइलट पढ़ाइदिने भन्दै रिजवानले 1,68,00,000 रूपियाँ ठगी गरेको मुद्दा अहिले जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ। छोरालाई दुबईमा पाइलट पढ़ाइदिने भन्दै हुसेनसँग 1,68,00,000 रूपियाँ लिएको लगायतका विभिन्न प्रसंग नयाँ पत्रिकाले छापेको छ। सुरक्षा भए पाकिस्तानी लगानी आउँछ भनेर नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले बताउनु भएको छ। नेपालमा पछिल्लो समयमा लगानीका विषयमा छलफलहरू भइरहेको छ। वैदेशिक लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने बारेमा भइरहेको पछिल्लो छलफलमा उहाँ पनि सहभागी हुनुभएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगको भेटका क्रममा उहाँले सो कुरा बताउनु भएको आजको नागरिकले प्राथमिकताका साथ छापेको छ। त्यसै गरी गौरा पर्व शुरू भएको छ। यो सांस्कृतिक पर्व हो, महत्वपूर्ण सांस्कृतिक पर्व भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनु भएको छ। आजदेखि गौरा प्रधानमन्त्री र राष्ट्रपतिको शुभकामनाका विषयमा गोर्खापत्रले समाचार छापेको छ। त्यसै गरी सिन्धुपाल्चोकको कतिपय क्षेत्रहरू पहिरोको जोखिममा परेको विषय पनि आजका पत्रिकाहरूले छापेका छन्। गोर्खापत्रले छापेको छ पहिरोको जोखिममा बस्ती भन्ने शीर्षकमा। त्यसै गरी अन्य विभिन्न विषयहरू पनि छन्। 4 महिनापछि फोहोर व्यवस्थापन अब क्रमशः अघि बढ़न थालेको छ। यो पनि आजका विभिन्न पत्रिकाहरूले बनाएका समाचार हुन्। त्यसै गरी समय सीमा, विभिन्न निर्माण विकासका कामहरूमा समय सीमा तोक्ने, समय थप्ने, म्याद थप्ने कार्यहरू भइरहेका छन्। यसरी म्याद थप्ने कार्यहरूका विषयमा कतिपय समयमा नभ्याइएका कारणले थप्नु त ठिकै हो, तर बाहनाबाजीमा थप्नु चाहिँ त्यति राम्रो होइन भन्ने विषयमा पनि आजका पत्रिकाहरूले समाचार बनाएका छन् र त्यही विषयमा कतिपय पत्रिकाहरूले समाचार छापेका छन्। अब हामी करिब करिब अन्त्य अन्त्यमा आएका छौं। अब केही खेल प्रसंगतिर लागू। आसिफ शेख र अर्जुन साउदले पहिलो विकेटका लागि शतकीय साझेदारी निर्वाह गरेपछि नेपालले हिजो पहिलो अल अफिसियल एक दिवसीय खेलमा केन्यालाई 7 विकेटले पराजित गरेको छ। नतिजासँगै 3 खेलको श्रृंखलामा नेपालले 1-0 अग्रता बनाएको छ। यसअघि नेपालले T20 श्रृंखलामा केन्यालाई 2-3 हराएको थियो। नेपालले पाएको 219 रनको मध्यम लक्ष्य 47.2 ओभरमा 3 विकेटको क्षतिमा हासिल गरेको हो। आसिफ शेखले 120 बलको सामना गर्दै 12 चौका र 2 छक्कासहित 110 रनको योगदान गर्दा नेपालले जीत हात पारेको हो। हिजोको खेलको म्यान अफ द म्याच पनि उहाँ नै हुनुभयो। अर्जुन साउदले 61 रनको अर्धशतकीय पारी खेल्नुभयो भने ज्ञानेन्द्र मल्ल 24 रनमा आउट हुनुभयो। केन्या विरूद्ध नेपालको जीत आजका सबैजसो पत्रिकाहरूले प्राथमिकताका साथ खेल पृष्ठमा छापेका छन्। त्यसै गरी महिला साफ च्याम्पियनशीपमा घरेलु मैदानमा नेपाललाई उपाधि जित्ने अवसर छ। आजका पत्रिकाहरूले सो विषय पनि छापेका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनशीप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। दक्षिण एसियाको सबैभन्दा ठूलो महिला फुटबल प्रतियोगिता साफ च्याम्पियनशीप भदौ 21 असोज 3 गतेसम्म हुँदैछ। एन्फाका वरिष्ठ उपाध्यक्ष तथा साफ आयोजक समितिका संयोजक वीरबहादुर खड्काले प्रतियोगिताको सफल आयोजना गर्न सबै तयारी पूरा भएको जानकारी हिजो गराउनु भएको छ। आजका सबैजसो पत्रिकाहरूले छापेका छन्। हामीले गोर्खापत्रबाट उक्त समाचार लिएका हौं र अन्त्यमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सरकारले खेलकुद पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको हिजो नेपालगंजमा बताउनु भएको छ। पत्र पत्रिकामा छापिएका विभिन्न समाचार विश्लेषण सहित आजको अखबार कार्यक्रम यति नै। हामी सबैलाई विदा दिनुहोस्। यसपछि अन्तर्सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।